यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। देशका विभिन्न भागमा आगामी 24 घण्टामा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान। अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। लेन्दे खोलामा गत असार 24 गते आएको बाढ़ीका कारण अवरूद्ध स्याप्रोवेशी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालन। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता। एमाले केन्द्रीय कमिटी बैठक भोलि बस्दै। निर्वाचन आयोगद्वारा रूपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 को कार्तिक 17 गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत। असोज 21 गते उम्मेद्वारी दर्ताको कार्यक्रम। र भियतनामको हा लोंग बेमा पर्यटकीय डुंगा डुब्दा कम्तीमा 38 जनाको मृत्यु। समाचार अब विस्तारमा। मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। वर्षाका कारण अचानक बाढ़ी आउनुका साथै नदीको जल सतह बढ़ने भएकाले तटीय क्षेत्रमा थप सजगता अपनाउनु पर्ने विभागले जनाएको छ। हिजोदेखि परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट देशभरका 4 वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार शंखसभास्थित कोशी राजमार्ग, 5 थरस्थित मेची राजमार्ग, रसुवास्थित पासाङ लामो राजमार्ग र रूकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री ओलीले मौसमजन्य विपदबाट जोगिन तथा सजग रहन आह्वान गर्नुभएको छ। मनसून प्रतिकारीय कमाण्ड पोस्टले मनसूनका बेला विद्युत तथा संचार सेवा अवरूद्ध हुने समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार प्राधिकरणलाई आग्रह गरेको छ। कमाण्ड पोस्टको आज सिंहदरबारमा सम्पन्न तेस्रो बैठकले मनसून अवधिभर बाढ़ी पहिरो डुबान र भारी वर्षाका कारण विद्युत आपूर्ति तथा संचार प्रणाली अवरूद्ध हुने समस्या तत्काल समाधान गर्न विद्युत र दूरसंचार प्राधिकरणलाई अनुरोध गरेको हो। यस्तै बैठकले मनसून अवधिभर नेपाल टेलिकम, एनसेल लगायतका दूरसंचार सेवा प्रदायकका टावरमा नियमित रूपमा विद्युत आपूर्ति सुनिश्चित गर्न विद्युत प्राधिकरणलाई अनुरोध गरेको हो। गत असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीका कारण अवरूद्ध स्याप्रोवेशी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सड़क एकतर्फी सञ्चालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण स्याप्रोवेशीदेखि रसुवागढ़ीसम्म दर्जनौं स्थानमा सड़क क्षति भएको र लिङ्लमा भौगोलिक अवस्था कमजोर र असहज स्थान भएकाले नयाँ ट्र्याक खोल्न हप्ता दिन लागेको हो। काठमाडौँबाट छुटेका हलुका सवारी साधन अब छिट्टै रसुवागढ़ीसम्म पुग्ने गल्छी त्रिशुली रसुवागढ़ी सड़क सुधार आयोजनाले जनाएको छ। नयाँ खनिएको माटो जम्दै गएपछि क्रमिक रूपमा मालवाहक ठूलो सवारी साधनलाई सञ्चालन अनुमति दिइने आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच भेटवार्ता सम्पन्न भएको छ। ललितपुर च्यासल स्थित एमालेको केन्द्रीय कार्यालयमा उहाँहरूबीच 1-to-1 भेटवार्ता भएको हो। भेटवार्तापछि पूर्व राष्ट्रपति भण्डारीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनैतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिनुभयो। उहाँहरूबीच करिब 1.5 घण्टा कुराकानी भएको हो। पूर्व राष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलो पटक एमाले मुख्यालय च्यासल पुग्नु भएको हो। उहाँले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसक्नु भएको छ। यस विषयले एमालेको सचिवालय र पोलिट ब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो। एमालेको शनिबार सम्पन्न पोलिट ब्यूरो बैठकमा अधिकांश पोलिट ब्यूरो सदस्यले पूर्व राष्ट्रपति जस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक भोलि ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको रिपोर्टिङ, विधान महाधिवेशनको तयारी लगायत विविध विषयमा छलफल हुनेछ। पार्टीको केन्द्रीय कमिटी बैठकमा यसअघि सचिवालय र पोलिट ब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्ताव पेश भई छलफल हुने नेता गौतमले जानकारी दिनुभयो। विधान संशोधन प्रस्तावमा 70 वर्ष उमेर हद र 2 कार्यकाल मात्र कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ। यसैगरी पार्टीमा स्थायी पोलिट ब्यूरो र केन्द्रीय कमिटी गरी 3 तहको संरचना हुने प्रस्ताव गरिएको छ। एमालेको केन्द्रीय कमिटी 357 सदस्यीय हुने व्यवस्था छ। केन्द्रीय कमिटिको बैठक भोलि र पर्सि बस्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचित प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनु भएको छ। सभापति देउवा निवास बुढा नीलकण्ठमा आज नेपाल मतदाता अधिकार मंचले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले जनतासँग सिधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचनभित्र समानुपातिक प्रतिनिधित्व जरूरी भएको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले संयुक्त राष्ट्र संघको मानवाधिकार परिषदमा नेपालको मानवाधिकार सहितको विश्वव्यापी आवधिक समीक्षाको प्रतिवेदन निर्धारित समयभित्र तयार पारी सम्बन्धित समिति र कानून समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले समितिले मानवाधिकारको कार्यान्वयनको सम्बन्धमा सूचकमा आधारित अनुगमन तथा प्रगतिको रिपोर्टिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई निर्देशन दिएको हो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संविधानमा निर्दिष्ट भएका मानवाधिकार सम्बन्धी धेरै कानून निर्माण भए पनि अझै धेरै बन्न बाँकी रहेको र सरकारले ती कानूनहरू निर्माणका लागि काम गरिरहेको बताउनुभयो।
यो वर्ष पनि आगामी वर्ष पनि यो हामीले संविधानमा जे जे कुराको फन्डामेन्टल राइटको कुराकानी गरेका छौँ, एउटा मार्जिनलाइज कम्युनिटीको चाहिँ कुरा गरेका छौँ, होइन जे जे चाहिँ कुरा गरेका छौँ, राजनीतिक रूपले या चाहिँ आर्थिक रूपले, सामाजिक सांस्कृतिक रूपले या अरू चाहिँ अरू अरू हिसाबले चाहिँ जसरी चाहिँ त्रिनोदको कुरा उठिरहेछ, शोषण दमनको कुरा उठिरहेछ, हामी त एउटा चाहिँ युद्धबाट चाहिँ शान्ति प्रक्रियाबाट चाहिँ यहाँ ठाउँमा आइपुगेको मुलुक हो, त्यसबाट सिर्जना भएको जुन संक्रमणकालीन न्यायलाई चाँडोभन्दा चाँडो छुट्टो गराउने कुरामा हामी काम त गरिराखेका छौँ, तर त्यो अझ चाहिँ जति स्पिडमा हुनुपर्ने त्यो भइरहेछ भन्ने कुरा हामी सबैले भनेकै छौँ। त्यसमा पनि सरकारको चाहिँ गम्भीर ध्यान आकर्षण भएकै छ, त्यसलाई अझ चाँडै चाहिँ कसरी स्पिडाइड गर्ने भन्ने कुरामा सरकारको गम्भीर ध्यान आकर्षण भएको छ।
बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सबै प्रकारका असमानता र भेदभाव अन्त्य गर्ने, सबैका लागि मानवाधिकार सुनिश्चित गर्न आवश्यक कानूनहरू निर्माण गर्ने क्रममा धेरै कानून निर्माण भइसकेको र प्राथमिकीकरणका आधारमा थप कानून बन्ने क्रममा रहेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मीडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको आजको बैठकमा सांसदहरू देवेन्द्र पौडेल, विद्या भट्टराई, रेखा शर्मा, डाक्टर चन्द्र भण्डारी, सुमना श्रेष्ठ लगायतले मीडिया काउन्सिललाई आम संचार परिषद बनाउनु पर्ने, नागरिकको सुसूचित हुने अधिकारका लागि सही सूचना सम्प्रेषण गर्न संचार माध्यमहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक नीति तथा प्रत्याजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले वन्यजन्तुको सुरक्षा तथा मानव वन्यजन्तु द्वन्द्व कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 मा आउँदो कार्तिक 17 गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अरियालका अनुसार स्वीकृत कार्यक्रम अनुसार आगामी असोज 21 गते बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। यस्तै असोज 24 गते बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारको नाम फिर्ता तथा सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो 3 बजेदेखि 6 बजेसम्म उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। रूपन्देही 3 का प्रतिनिधि सभा सदस्य दीपक बोहराको चैत्र 19 गते निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो। सिरहा सदरमुकाम स्थित जिल्ला कारागारमा आज दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा 13 जना घाइते भएका छन्। कारागारभित्र आन्तरिक प्रशासनको नाइकी तोक्ने विषयमा विवाद चर्किएपछि झडप भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालले जानकारी दिनुभयो। घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली तत्काल कारागार पुगेको थियो। हाल अवस्था नियन्त्रणमा रहेको र झडपको विषयमा थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ। सिरहा कारागार 150 कैदीबन्दी राख्ने क्षमताको भए पनि हाल 458 जना कैदीबन्दी राखिएको छ। क्षमताभन्दा 3 गुणा बढ़ी कैदीबन्दी राखिँदा आन्तरिक व्यवस्थापनमा समस्या देखिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भियतनामको हा लङ बेमा एक पर्यटक डुंगा डुब्दा कम्तीमा 38 जनाको मृत्यु भएको छ। लोकप्रिय पर्यटकीय गन्तव्य मध्ये एक रहेको लङ बेमा हिजो साँझ भएको अकस्मात आँधीका कारण डुंगा दुर्घटना भएको थियो। आँधीका कारण पल्टिएको वन्डर सी नामक जहाजमा 48 यात्रु र 5 चालक दलका सदस्य सवार रहेका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारमा उतार चढ़ाव भई 11 महिना यताकै सबैभन्दा बढ़ी रकम बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 2870 अंकमा रहेर बन्द भएको शेयर बजार आइतबार कारोबारका क्रममा बढ़ेर 2922 अंकसम्ममा पुगेको भए पनि अन्तत पछिल्लो दिनकै अंक 2870 अंकमा झरेर बन्द भएको छ। आइतबार कारोबार रकम पनि उल्लेख्य रूपमा बढ़ेको छ। अघिल्लो दिन गत बिहिबार 16 अर्ब 59 करोड़को कारोबार भएको बजारमा आइतबार भने 21 अर्ब 46 करोड़ रूपियाँ बराबरको कारोबार भएको छ। आइतबारको कारोबार रकम विगत 11 महिना यताकै उच्च कारोबार रकम हो। आइतबार 105 कम्पनीहरूको मूल्य बढ्दा 144 कम्पनीहरूको मूल्य घटेको छ। यस दिन फाइनान्स समूह सबैभन्दा धेरै 2.26% घटेर कारोबार भएको छ। यस दिन 5 कम्पनीको मूल्य 10% वृद्धि भएको छ। आइतबारको कारोबार पछि बजार पूंजीकरण 47 खर्ब 87 अर्ब रूपियाँ बराबर पुगेको छ। आन्तरिक राजस्व कार्यालय बीरगंजले गत आर्थिक वर्षमा 9 अर्ब 45 करोड़ 95 लाख राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष 2080-81 को तुलनामा गत आर्थिक वर्षमा 2 अर्ब 58 करोड़ बढ़ी राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख कर अधिकृत टीका राज चौलागाईले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनको वृद्धि दर भने 35.57% रहेको बताउनुभयो। कार्यालयले वार्षिक लक्ष्यको 109% लक्ष्य हासिल गरेको छ। नेपाल राष्ट्रिय व्यवसाय महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको ध्यान आकर्षण गराएको छ। महासंघले आइतबार पूर्वाधारको तयारी नगरी सबै वस्तुमा एमआरपी लागू गर्न खोजेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेट गरी ध्यान आकर्षण पत्र बुझाएको छ। सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको निर्णयले व्यवसायीहरूलाई थप निराश बनाउने तथा व्यवसाय नै छोड्न बाध्य बनाउने खतरा रहेको अध्यक्ष मनोज बाबु श्रेष्ठले भेटवार्ताका क्रममा बताउनुभयो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कोरियाको सियोङनाङ ओपन टेकान्दो च्याम्पियनशीपमा नेपालले 5 स्वर्ण 1 रजत र 1 काँसी सहित 7 पदक जितेको छ। सीता तामाङ र प्रेम बहादुर लिम्बुले 2 स्वर्ण पदक जितेका छन्। 40 वर्ष उमेर समूहमा उनीहरूले इन्डिभिजुअल र पियर तर्फ 2 स्वर्ण जितेका हुन्। 30 वर्षको उमेर समूहमा रमिला तामाङले इन्डिभिजुअल तर्फ 1 स्वर्ण पदक जितिन्। जित बहादुर बोर्ड र अञ्जन चौधरीको जोडीले 40 वर्ष उमेरमा 1 स्वर्ण पदक जित्यो। इन्डिभिजुअल तर्फ जितले रजत र अञ्जनले काँस्य पदक जिते। यो जितमा यो प्रतियोगितामा 5 खेलाड़ीको सहभागिता रहेको थियो। यस्तै पार्क चुङ सिन्ही कप इन्टरनेशनल ओपन तेक्वान्डो च्याम्पियनशीपमा नेपालका अस्मिन राउत र निशा धरनाले समान एक स्वर्ण र एक रजत पदक प्राप्त गरेका छन्। 30 वर्षको उमेर समूहमा उनीहरूले फेयर तर्फ रजत र इन्डिभिजुअल तर्फ स्वर्ण पदक जिते। दक्षिण एसियाली फुटबल महासंघ साफ U17 च्याम्पियनशीपमा नेपाल समूह एमा परेको छ। साफले आइतबार सार्वजनिक गरेको ड्र अनुसार समूह एमा नेपाल सहित श्रीलंका र बंगलादेश छन्। यसै गरी समूह बीमा भारत, भूटान, मालदिव्स र पाकिस्तान छन्। साफ U17 च्याम्पियनशीप अक्टोबर 17 27 श्रीलंकामा हुँदैछ। विभागीय टोली नेपाल एपीएफ क्लबले एन्फा U16 युथ लीगमा आइतबार हिमालयन शेर्पा क्लब विरूद्ध 2-0 सहजित दर्ता गरेको छ। जीतसँगै एपीएफले 6 खेलमा 9 अङ्क जोडेको एपीएफ 6 स्थानमा उक्लिएको छ। पराजित हिमालयन शेर्पा समान खेलबाट 8 अङ्कका साथ 7 स्थानमा छ। सातौं बाटो स्थित एन्फा मुख्यालय मैदानमा एपीएफलाई जित दिलाउन पूजन ढकाल र आदर्श मेचेले गोल गरे।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भागमा आगामी 24 घण्टा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान। अत्यावश्यक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। लेन्दे खोलामा गत असार 24 आएको बाढ़ीका कारण अवरूद्ध स्याप्रवेशी रसुवागढ़ी सड़क खण्डमा यातायात सञ्चालन। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता। एमाले केन्द्रीय कमिटी बैठक भोलि बस्दै निर्वाचन आयोगद्वारा रूपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर 3 कार्तिक 17 हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत। असोज 21 उम्मेद्वारी दर्ताको कार्यक्रम र भियतनामको हा लङ बेमा पर्यटकीय डुंगा डुब्दा कम्तीमा 38 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।